اسی وقت موضوع قرار دیا کہ ہم کربلا کے لشکروں کی ماہیت کو سمجھیں. عمل کی طبیعت کیا ہے، کس انداز میں عمل کیا گیا ہے، مخالف لشکر نے کیا سوچا ہوگا، وہ لوگ سید الشہداء کے معاملے میں کیا چاہتے ہیں، تو عرض ہوا کہ کچھ اہداف ہوتے ہیں جو جز وقتی اہداف تھا، سید الشہداء کو شہید کرنا ان کا ایک ہدف تھا، لیکن وہ جانتے تھے شہادت سے مسئلہ حل نہیں ہوگا، اور اس کے بعد انہوں نے منصوبہ رہا کہ ہم تحقیق کریں گے تو لوگوں کے سامنے ثابت ہو جائے گا کہ اس خاندان کا خدا سے کوئی تعلق نہیں اور خدا ہی نہیں ہوئے، عرض ہوا کہ یہ بھی ناکام ہو، معجزات ہوئے معجزات لوگوں کے سامنے ثابت کر دیا کہ خدا بھی ہے اور اس خدا کا سید الشہداء سے رابطہ بھی ہے، اس کے بعد کوشش کی کہ اہل بیت اطہار علیہم السلام کی قیادت کے مقابلے میں مصنوعی قیادت ہیں، مصنوعی افراد کو جستجو کرنے کی کوشش کریں، شاید اس طریقے سے لوگوں کو منصرف کر لیں، لوگوں کو منحرف کر لیں، اہل بیت اطہار علیہم السلام اس کے مقابلے میں کیا کیا محض کر رہا ہوں ان کی خدمت میں، عرض کیا کہ اسی طرح مختلف فرقی فرقے بنائیں، مختلف باتیں عقیدے بنائیں، اور یہ سب دین کے نام پہ کرنے میں مجبور تھے، اگر وہ بے دین بن کر سامنے آتے تو لوگ قبول نہیں کرتے، کیونکہ لوگوں کی جڑوں میں اپنی دین باقی تھا، البتہ اس بات کو ہم نے اسکپ کر دیا، اس بات کی پر ہم نے توجہ نہیں دی ہے کہ یہ مختلف فرقے وہ بنانے میں کامیاب ہو گئے، یہ کیسے کامیاب ہو گئے، پہلے سے کون سا زمینہ بنا ہوا تھا جس کے اندر یہ فرقے بن پائے، میں نے اشارہ تھا اپنی خدمت میں عرض کیا، اس سے پہلے مسلم خلافتوں کے دور گزرے ہوئے تھے، اس نے یہ زمینہ فراہم کیا تھا، ان مسلم خلافتوں نے کچھ کام ایسے کیے تھے جنہوں نے بعد میں آنے والوں کو دلیل دے دی کہ دیکھو یہ پہلے سے ہوا، تو پہلے سے بھی مسلم ہوا تھا، پہلے سے بھی حق نہیں تھا، مثلا اگر ہاتھ مارنے کی رسم ڈالی گئی وہ حق نہیں کی بات تھی، اس پر رسم ڈالی 70 سال بعد میں آنے والوں کو فائدہ ہوتا ہے، اس کی بنیاد پر فرقے بنائے، تو کچھ غلط کام پہلے ہوئے مسلم خلافتوں کے ذریعے سے، بعد میں آنے والوں نے اس کی بنیاد پر مکمل فرقے بنائے، پھر ان فرقوں نے لوگوں کو الجھا دیا، ایک دوسرے کے ساتھ لڑائیاں کی، جنگیں کی فرقوں کے نام پر، دوسری طرف سے میں آج کل اپنی خدمات میں کہ انہوں نے مسلم عقائد ایجاد کیے، مثلا عقیدہ جبریہ ایجاد کیا، عقیدہ مرجعہ ایجاد کیا، اور ان دونوں کے پیچھے اصل کام یہ ہوتا تھا کہ دین اور دیندار ظالم کا مقابلہ نہ کرے، ظالم کو میدان میں جائے، اس میدان کے اندر نہ جائے، البتہ اگر مادے کی مادہ پرستی نہ ہوتی معاشرے کے اندر، خلفاء زمانے کا اس پوائنٹ پر خدمت میں تھوڑی سی تفصیل سے عرض کر درود بھیجا محمد علیہ وسلم،
شکا کا مسلمان حکومت لینے کا نہیں تھا،
خدا کا نام چھیننے کے لیے اگر وہ شروع سے آ کر کہ میں بے نیت آیا ہوں وہ قبول نہیں کریں گے، شروع سے آ کر کہ میں جاہلیت آیا ہوں وہ قبول نہیں کریں گے. شروع کو مادہ رسمی نہیں، مادہ رسمی سے بزدلی آئی، بے غیرتی آئی، اور اس بزدلی اور بے غیرتی میں کربلا کا واقعہ ہو گیا. لوگوں کے ساتھ بھی ایسی شروعات، اگر ان میں بزدلی نہ ہوتی، شجاع ہوتے، بے غیرتی نہ ہوتی، غیرت مند ہوتے، تو صحیح شعرا اس کا شہید ہوتے تھے، خاموش نہ بیٹھتے، تو کچھ کرتے صحیح شعرا کا ساتھ دیتے. بزدلی اور بے غیرتی کو وہاں پہ مادہ بستی کے ساتھ کوفہ کے قبیلے کی سزا کیوں دیکھے؟ مادہ بستی کی وجہ سے، بزدلی کی وجہ سے. جو میں عرض کیا کہ دو حرف ہیں، لالچ خوف، لالچ اور خوف، لالچ دیتے ہیں خوف بٹھاتے ہیں، یہ دونوں کس زمینے کے اندر کام کرتے ہیں؟ مادہ بستی. اگر مادہ پرستی نہ ہو تو کوئی کسی کی لالچ نہیں آئے، اگر مادہ پرستی نہ ہو تو کوئی کیوں کسی خوف میں آئے؟ بے غیرتی ہوتی ہے، دوسری ہوتی ہے، لالچ اور خوف اثر ہو جاتا ہے، اثر کر دیتی ہے، پھر دین چھن جاتا ہے. سید صلی اللہ شہید ہوئے، اب جو سید صلی اللہ شہید ہوئے اس شہادت کے نتیجے میں اچانک بے غیرتوں کو خیال آتا ہے سید صلی اللہ شہید ہوئے اور ہم نے کچھ نہیں کیا، تو یہ لوگ جو اس وقت غیرت کو اپنے نہیں دیکھ رہے تھے اچانک غیرت مند ہو گئے، بہت برا ہوا. پہلی نظر جو سید صلی اللہ علیہ شہادت کے بعد ہوئی وہ قیامت کا رونین تھی. میں اس کے بعد کیا اپنے جمعہ ناس کروں گا اور چاہتا ہوں کہ اہل بیت کے رد عمل کو ایک گھنٹہ عرض کروں کہ ان کا رد عمل اس سازش کے مقابلے میں رہا، تو دوبارہ اس سازش کے پہلے ہونے بات کریں گے. میں نے اس لیے عرض کیا تاکہ اس تسلسل کو ہم محفوظ کر رہے ہیں کہ دشمن کیا کر رہے ہیں، وہ دین لینا چاہتے ہیں، دین لینے کے لیے یہ سب کچھ کر رہے ہیں. ان کو حکومت حکومت کے لیے نہیں چاہیے، ان کو حکومت دین ختم کرنے کے لیے چاہیے. تو ہم یہ نہ سمجھیں کہ اگر ہم ان کو حکومت دے دیں گے تو یہ حکومت کے لیے خاموش ہو جائیں گے، خاموش نہیں ہوں گے، پھر دین کی اصلی ضرورت ہے. اس میں بھی راز ہے کہ ان کو دین ختم کرنے کے لیے حکومت نہیں چاہیے، اس میں بھی راز ہے کہ دشمن کے اور پاس ہو جائے کرتے ہیں، اس کے بعد اس کی مزید اچھی ہو سکتی ہے. گرو میرے محمد بہت ماری ہوتا یہ ہے کہ جب پہلی خلافت سیاسی رہنما خلیفہ ہے. آگے جا کے نظریہ یہ بنا ہے, اس کا خلیفہ بنایا تھا, اس کا کہا کہ یہ دین بھی یہی دے کے آئے گا. لیکن جب آگے چل رہے ہیں, جب ساری باتیں ختم ہو گئی, نیکسٹ اسٹیج میں جانے لگے, جب دین و شاسن کو الگ الگ کرنا تھا, تو کہا مجھے جو پہلا خلیفہ بنایا تھا وہ سیاسی رہنما تھا, وہ دینی رہنما کون تھا, اور وہ نہیں مانتا. اب اس کے اوپر اصرار کر رہے ہیں کہ ہم دینی رہنما ابھی بھی امیر المومنین کو ماننے کو تیار ہیں. تو وہ کہہ رہے ہیں کہ امامت کی چین علیحدہ ہے, خلافت کی چین علیحدہ ہے. حضرت کیا ہے؟ دین اور سیاست علیحدہ. اب یہاں پہ ذرا سا رک کر یہ دیکھیں, ان کو حکومت کیوں چاہیے؟ جس شیطان کو دین ختم کرنا ہے اس کو حکومت کیوں چاہیے؟ دور پہ دیکھو محمد والا
اب یہ
इनको पता है कि हमारे हमारे रास्ते में रुकावट नहीं बनेगा। क्यों? क्योंकि इसने सियासत को अपने लिए शरीयत में हुआ समझा हुआ है। जब सियासत शरीयत में हुआ है तो जालिम को कोई लगाने वाला है नहीं, वो मजबूर करता है। अच्छा, एक वक्त आएगा, अभी तो इसने क्या कहा है कि सियासत और दीन जुदा है। आखिर में क्या कहना है? आखिर में कहना है असल दीन है ही नहीं। ये कब कहेगा? ये कब कहेगा? जब ये हर तरह से माशरे की तमाम अखदार के ऊपर काबिज हो जाएगा। और अखदार को नाश करता जाओ, बस अभी तो इसने हुकूमत का कब्जा किया। और पहले कहा हम हुकूमत आए हैं दीनी हुकूमत, लेकिन लोगों को बेहया करता था, दुल्हन बनाता था। जब सही शोला को शहीद कर दिया, फिर सारे काम कर लिए, एक मौके में जब देखा अब माशरा हर किस्म की गलती के लिए तैयार है, तो आप दीन और सियासत कर जाते हैं, तो आप दीन को लेकर चले। लोग दीन को लेकर चले गए, अपने हुकूमतों के ऊपर आकर उन्होंने जोर किया, बर्बरियत किए, लोगों को और बेहया की तरफ देखे गए। अब अगले स्टेप क्या किया? लोगों की माश और फिक्र दोनों को कब्जा कर लिया। आजकल की मैनिफेस्टेशन क्या होगी? माश इक्तिसादियात और फिक्र मीडिया, इन दोनों को कब्जा कर लिया। क्यों? हुकूमत इनके हाथ में थी। जब हुकूमत इनके हाथ में थी तो वो मीडिया पे अपने अफराद लाए, मीडिया पर कब्जा कर लें, माश पर कब्जा कर लें। माश और मीडिया पर कब्जा करने का मतलब क्या था? लोगों की शहरत इनके हाथ में चली गई। अब लोगों का पेट और लोगों की फिक्र दोनों इनके हाथ में, पेट और फिक्र दोनों इनके हाथ में। अब इसका दीन बचेगा? अब नमाज शब भी जाएगी। पहले ही समझ रहे थे, पहले उन्होंने लोगों को समझाया कि देखो तुम नमाज शब पढ़ो, हमें हुकूमत पे आने दो, तुम्हें तो हुकूमत नहीं चाहिए ना, तुम दीनदार आदमी हो, तुम कहीं पर इस बात तो हुकूमत नहीं चाहिए, नहीं चाहिए, तो हमें हुकूमत पे आने दो, तुम अपनी नमाज शब पढ़ो, तुम अपनी इबादतें करो, कुरान पढ़ो। तो वो राजी ने हाँ ठीक है, हम इबादतें करेंगे और तुम दीन, तुम सियासत करना, क्योंकि सियासत का करो फिर काम घुमाएंगे, अच्छा काम हमारे लिए करना। जब वो माश पर भी चढ़ दौड़ रहे, मीडिया पर भी चढ़ दौड़ रहे, माशरे की ताकत के सारे लोगों के हाथ में आ गए, अल्लाह को क्या दिया? कब जहाँ हम सर झुका को कहें वहाँ सर झुका देना, और जिसको हम क्या कि सर नहीं झुकाना, फिर तुम्हारी जरूरत नहीं चाहिए। अभी दीदार क्या करें? अभी कहें कि मैं मुकाबला करूंगा, तो माश उसके हाथ में है, फिर उसके हाथ में है, मुकाबला किससे करेगा? ये वो जगह जहाँ पे हम नजर आए, ये हमारा डर है। आज आप किसी से कहें भाई तुम दीन पे अमल करो, कहते हैं दीन पे अमल करो मेरी नौकरी चली जाएगी। मैं दीन पे अमल करूंगा, लेकिन मीडिया को कुछ और क्या है? अब क्या हो रहा है? मैं चाहता हूं मेरा बच्चा लश्करे इमाम में जाए, लेकिन मुश्किल ये कि 6 घंटे मीडिया देखता है, वो उसको कहीं और ले जाना चाह रहा है, मेरी ताकत नहीं। अच्छा, उन्होंने माश पर कंट्रोल किया, फिक्र पर कंट्रोल किया, इन दोनों कैसे किया? अभी मैंने इतना देर से आगे नहीं बढ़ना चाहता, इस पर भी कैसे आया? इस पर एक और जगह से कब्जा कर लिया, वो क्या थी? तालीम। इससे पहले उन्होंने तालीम पर कंट्रोल किया, उनका तालीम हमारे हाथ में आ जाए, फिर ये बच्चा वही करेगा हम चाहेंगे। और हमसे आपने खुश खुश अच्छी तालीम के लिए पैसे ठीक है, तुम हमारे बच्चों को गुलाम बनाओ, हम फीस भी देंगे। अब बच्चे हमारे, गोया मैं अली का मानने वाला और मेरे बच्चे अबू सुफयान के स्कूल में पढ़, और जब वो पढ़ के निकल आएंगे अब मैं उनसे कहूंगा तुम विलायत अली के लिए जान दो। सारी जिंदगी विलायत अबू सुफयान को गुजारी, कहां विलायत अली के लिए जानते हो? अच्छा, उसकी जो टेक्निकल एक्सपर्टीज है वो भी अबू सुफयान के कारखाने के लिए है, अली के कारखाने में फिट ही नहीं है वो, उसके पास कोई टेक्निकल एक्सपर्टीज साइंटिफिक एक्सप्लोरेशन उसके अंदर इस कारखाने के लिए है ही नहीं। इसने क्या थी मारा? इसने थी मारा कि ये चार्टर्ड अकाउंटेंट्स की कंपेंसी की है इसने। अच्छा, सीए करने के बाद क्या करेगा? इसका काम ये कि ये अकाउंट्स के अंदर हेर फेर करके साबित करे कि बैलेंस सही है, ये क्या करेगा ना? उसके बाद ये मैनेजमेंट करेगा, मैनेजमेंट में क्या सिखाएगा? ये सब कुछ सिखाने के बाद अब वो आ गया तमाम डिग्री से लेकर अबू सुफयान की तालीम में पढ़ा होगा, मुकम्मल अबू सुफयान के कारखाने के लिए फिट मेरे पास आया और मुझसे कह रहा है कि मौलाना साहब मैं अमीर मोमिन की खिदमत करना चाहता हूँ। क्या मसला? क्या सिखाऊं? कहाँ भेजूं? से सर से पांव तक फिट हुआ हुआ है, ہزار قدم میں وہاں نہ پا سکتا ہوں، وہ جگہ نہیں ہے. اب اس کے اوپر مسئلہ یہ کہ ماتم بستی میں بھی گھرا ہوا ہے، اس میں لالچ اور خوف بھی ہے، یہ زیادہ لالچی بھی ہے اور خوف زدہ بھی ہے. یہ لالچی بھی ہے، خوف زدہ بھی ہے، تعلیم مانگ لیے بیٹھا ہے. اب میں اس کو اپنے مومن نظام میں کہاں ڈالوں، اور نہ خود میں اس نظام میں پلا پڑا ہوں، نہ خود بھی کسی اور نظام میں پلا پڑا ہوں. اب ہمیں سکھ کون مان پسند دے گا، کس نے مان پسند دے گا؟ اب ہم یہ چاہ رہے ہیں کہ چند ناروں سے مقدر تبدیل ہو جائے، ناروں سے تبدیل ہو جائے نہیں، بہت لمبا عمل کرنا پڑے گا. انہوں نے صدیوں محنت کر کے ہمیں اس نظام ضلع میں لا کے کھڑا کیا، ہمیں دسوں سال تو کم سے کم محنت کرنی پڑے گی جب ہم یہ سب کچھ صحیح کر پائیں گے، ورنہ اتنے آسانی سے صحیح نہیں کر پائیں گے. ابھی وہ لوگ مراحل کو گزارتے گزارتے دین اور سیاست کی جدائی پہ آ گئے. یہ مرحلہ انہوں نے طے کیا ہے، میرا اپنا انداز ہے، مغربی معاشروں میں 16ویں صدی عیسوی میں، ہمارے معاشرے کے اندر 20ویں صدی میں میری چنگیزی کے بعد، ہمارے ملک کے اندر اب، ہمارے ملک میں اب. صحیح، بس اپنے معاشروں میں دین اور سیاست کو کب جدا کیا؟ 16ویں صدی عیسوی میں رنسانس کے بعد. مسلم معاشروں نے کب شروع کیا؟ پہلی چنگیزی کے بعد ترکی میں. ہمارے یہاں آپ کر رہے ہیں، ہمارے یہاں کر رہے ہیں، اور بدقسمتی سے ہم ابھی تک نہیں سمجھ پا رہے کہ یہ کیا ہو رہا ہے، ہم نہیں سمجھ پا رہے. نتیجہ یہ کہ ہم ابھی تک اس نظام کے نام پہ پھنسے ہوئے اور اس سے نکلنے کی کوشش نہیں کر رہے. اب آ کر دیکھیں اہل بیت افراد علیہ السلام نے اس پر رد عمل کیا تھا. درود بھیجا محمد والا شہید ہو اور وہ کچھ نہ کرنا، اس کے لیے تیار ہو چکے ہیں. کیسے تیار ہوئے؟ میں نے عرض کیا ماندہ پرستی کے ذریعے سے. یہ جو آپ نے شاید سنا ہو کبھی، اس کو بہت زیادہ ہم الیبوریٹ نہیں کر سکتے، کہ خلافتوں کے زمانے میں ایک قانون بنایا گیا کہ جو پرانا مسلمان تھا اس کو حکومت کی طرف سے بیت المال سے پیسہ زیادہ ملے گا، جس نے جنگیں زیادہ لڑی تھیں ان کو پیسہ زیادہ ملے گا، جس نے یہ کچھ کیا اس کو پیسے زیادہ ملیں گے، جو ہجرت سے پہلے مسلمان ہوا اس کو پیسے زیادہ ملے گا. نتیجہ کیا ہوگا؟ 10 سال تک اس تقسیم پر عمل کرنے کے بعد معاشرے میں پیسے کے ڈھیر جمع ہو گئے. یہ مان کر رستی کی بنیاد پر اس کو خدا نے عادلانہ نظام میں جاری کیا، کہا بیت المال سے جتنا کچھ آئے گا سب کو مساوی تقسیم ہوگا. انہوں نے ناعادلانہ نظام میں جاری کیا، 10 سال تک پیسے کو اس بنیاد پر تقسیم کرتے رہے کہ کسی کو 4 درہم مل رہا ہے، کسی کو 40,000 درہم. نتیجہ پیسوں کا انبار ہو گیا. جب پیسوں کا انبار لگ گیا تو مادہ پرستی جڑ میں سرایت کر گئی. اب امیر المومنین تشریف لائے، انہوں نے سب سے پہلے اس نظام الملک کو ختم کیا. جب نظام الملک کو ختم کیا اور کہا کہ بیت المال میں جتنا بھی پیسہ آئے گا سب عادلانہ تقسیم ہوگا، تو عالم یہ ہوتا تھا کہ جب بہت پیسہ تقسیم کرتے تھے تو جو اس زمانے کے نامنہ شرفا ہوتے تھے وہ امیر المومنین سے پیسے ہاتھ میں لے کر سکے زمین پہ باقی چلے جاتے، کہ ہمیں اتنے کام لینے کی عادت نہیں، ہمارے پاس اس سے زیادہ ہو. کبھی یہ اعتراض کرتے تھے کہ اتنا کام کیوں دیا، کبھی یہ کہتے تھے کہ جو مجھ سے پہلے لے کر گیا ہے یہ میرا غلام تھا، میں نے اس کو آزاد کیا، اس کو بھی اتنا، مجھے بھی اتنا. اب نظام امیر المومنین کا نظام حد ایک اور بات اس کر رہا، جن قوموں کو نظام ظلم میں آسائش کی عادت پڑی ہے وہ الاجل الاجل کہنے کے باوجود نظام عدل برداشت نہیں کر پائیں گے. شاہد کنیزوں کے مہلیے میں قرار پا چکا ہوں، میں اس کی عملی صورت اصل میں عملی صورت یہ ہوگی کہ تاریخ سے بھی ایک مثال ایسا کر چلو ایران میں ہوا کرتا تھا میں تو وہاں پر ہمارے ایک پروفیسر ہوتے تھے اس کے اجداد کے پاس ایک حویلی تھی اجداد کے پاس ایک حویلی تھی گیلان صوبے کا وہ زمیندار تھا اجداد کے پاس ایک حویلی تھی وہ حویلی تین نسلوں سے ان کے پاس آئی جب انقلاب اسلامی آیا تو اس کے دادا کی اتنی زمینیں تھیں کہ پورے گیلان صوبے کا چاول اس کی ملکیت تھا ایک صوبے کا پورا چاول اس کی ملکیت تھا ایک اجداد کی حویلی تین نسل سے ان کے پاس آئی انقلاب اسلامی آیا اس نے سب سے پہلے ان تمام زمینوں کا حساب لینا شروع کیا ان کے پاس آئے کہاں سے انہوں نے اندازہ لگایا کہ پانچ نسل پہلے ظلم ہوا ہے پانچ نسل پہلے انہوں نے ظلم کیا ہے علاقے کے کسانوں کے اوپر جب کر کے زبردستی کر کے ان سے زمین آتی آئی ہیں اور یہ حویلی آتی آئی ہیں یہ بھی ان کی نہیں ہے یہ بھی ظلم پر جمہوری اسلامی ایران نے ان سے ساری زمینیں واپس لے لی اب یہ نظام اسلامی کو گواہی دے گا گواہی دے گا کہ ساری دنیا کو کہتا تھا جس حویلی میں ہم تین نسلوں سے رہ رہے تھے نظام نے ہم سے چھین لی نظام کو چھیننا یا نہیں چھیننا ہے اب میں کہوں گا اپنی اپنی زمینوں اور حویلیوں کا خود حساب کر دیجیے آپ کن زمینوں اور کن حویلیوں میں بیٹھے ہو نظام عدل سب دے گا اگر زور سے نہیں سب دے گا جتنی عادتیں بڑھنی ہیں وہ بھی لے گا اور جو پیچھے ظلم سے کمایا ہے وہ بھی لے گا اس کے لیے تیار اس کو سننا ہوگا درود دے جاؤ محمد صلی اللہ علیہ وسلم
انہوں نے ایک طرف سے نالگرانہ تقسیم کی پیسے کا انبار لگایا
और जिनके हाथ में पैसा था उनको इनाम भी दे दिया। अब माशरा अंतरराष्ट्रीय के लिए तैयार, क्योंकि अगर किसी इंसान को पैसे की वजह से इनाम मिल रहा है तो हर इंसान के दिल में इनाम की ख्वाहिश है। हर गरीब सोचेगा मुझे पैसा चाहिए, क्यों? इनाम सबको चाहिए। इसलिए खुदा ने फरमाया था इन्ना अकरमकुम इंदल्लाह अत्काकुम। एहतराम सिर्फ तक्वा की बुनियाद पर, बाकी किसी चीज की वजह से एहतराम नहीं होगा। जो कि अगर किसी भी चीज की वजह से एहतराम रखा तो इंसान उस चीज को हासिल करने के लिए दूसरे की गर्दने भी काट देंगे। अगर वो दौलत हुई तो दौलत की खातिर गर्दने काटेंगे, अगर शोहरत पे एहतराम हुआ तो शोहरत की खातिर गर्दने काटेंगे। खुदा ने कहा तक्वा की खातिर एहतराम होगा। अब तक्वा हासिल करने के लिए किसी की गर्दन काटने की जरूरत नहीं है। तक्वा तो है ही कि तुम अकेले जन्नत में ना जाओ और भी लोगों को लेकर जाओ, गर्दन क्यों काटने लगे? और दुनिया की किसी भी चीज पर एहतराम रखे उसमें गर्दन काटनी पड़ेगी, क्यों? दुनिया की हर चीज कम है, खुदा की जन्नत में कोई कमी नहीं। जन्नत से तो अगर मैं अकेला जाऊं तो जगह मिलेगी, चार आदमी साथ में नहीं मिलेगी, नहीं, जितनों को लेके जाऊंगा मेरी जगह और वसी हो जाएगी। दुनिया में ऐसा नहीं है। अगर दौलत पे एहतराम है ना दौलत महदूद है, शोहरत पे एहतराम हो तो शोहरत महदूद है, दुनिया की हर चीज महदूद है। बस अगर किसी भी दुनियावी पैमाने पर एहतराम रखेंगे तो लोगों में नफा होगा, लोगों में झगड़ा होगा, वहां तो बस्सी होगी। खुदा मुख्तार ने एहतराम की बुनियाद करवाई थी, इन लोगों ने सारे काम कर दिए। अब अहले बैत का ख्याल रखना, उन्होंने लोगों को समझाया, तक्वा और परहेज़गारी का दर्स दिया। जिस जमाने में लोग बदतरीन नादानी में मशगूल थे, अब उन लोगों ने घुटने से सूखी रोटी को तोड़ तोड़ के खाया। क्यों? कभी आपको और तो बाहर के आने वाले आयमा ने अमल नहीं किया, क्यों नहीं किया? अगर रोगी के जमाने में बदतरीन मादा प्रस्तुति फैली हुई थी, कोई सही अमल दिखाने वाला नहीं था, अब रोगी ने सही अमल दिखाया। फरमाया मैं कमजोर तरीन इंसान का साथ देकर दिखाऊंगा कि मादा प्रस्त माशरे में कैसे जिंदगी गुजर जाए। उन्होंने कमजोर तरीन इंसान का साथ, उसके बाद अहमदा कहता मुसलसल इस मादा प्रस्ती के खिलाफ जहाँ कर अपने तकवा के जरिए से, अपनी परहेज़गारी के जरिए से लोगों को नुसरत के लिए बुलाते रहे, लेकिन मादा परस्त माशरा आहिस्ता आहिस्ता रहबर को, रहनुमा को, हक के रहनुमा को अकेला छोड़ देता है, क्योंकि उसके पास उनकी मादा परस्ती की तस्कीन के लिए कुछ नहीं है। उसको तना छोड़ दिया, इन्होंने सैयद शोला को तना छोड़ दिया। जो खालिस तरीन असहाब थे वो अमीर शान के दौर में शहीद कर दिए। अब सैदा का साथ देने वाले मुक्की बन रहे हैं, इन्होंने देखा मामला से अब हमला करें तो सैदा के साथ कोई नहीं है, शायद मार के मामला हल हो जाए, शायद तहकीर से मामला हल हो जाए, जो बात की मारे सैदा क्या करें। वो मादा परस्ती के मुकाबले में तकवा परहेज़गारी दिखा चुके, लोगों को कनात का दर्स दे चुके। कनात बेहतरीन हथियार है किसी भी मादा परस्ती का मुकाबला करने के, कनात बेहतरीन हथियार। इससे आप दुनिया के कैपिटलिज्म का मुकाबला बहुत आसानी से कर सकते हैं, अगर कनात दिखा बहुत आसानी से, और न गरीबों की कनात बल्कि अमीर कनात दिखाए, तब गरीब कनात दिखाए तो बेचारे के असर नहीं है, लेकिन अगर अमीर कनात दिखाना शुरू कर दे दुनिया की बदतरीन मर्दपरस्ती का मुकाबला हो सकता है। उन्होंने कनात दिखाए, लोगों को जलाने की कोशिश की, लोग मर्दपरस्ती के अंदर घर होते चले गए। सानिया करबला नजदीक आ गया। अब कौन उस दिन है, लालची है, मातबरस्ती है, सैयदुल शुहदा के ने सैयदुल शुहदा ने जान दे। अब तो सैयदुल शुहदा ने तमाम तक मजलूमियत के साथ जान दी, अचानक इस दुस्तिल कौम के अंदर शऊर आना शुरू हुआ। हम सोते रह गए और नवाज शरीफ सुन शहीद हो गए, इस पर अफसोस होना शुरू हुआ। हम पैसे की खातिर अलहदा हो गए और नवाज रसूल हल में ना सही सुनना कहता है। अब अपने आप से नफरत नहीं छोड़ गई, जो जिंदा जमीन थे जिनके ऊपर मादा परस्ती की गर्ज छाई हुई थी उन जमीनों में हरकत पैदा होनी शुरू हुई। इसको हम कायम तबाह नहीं करें। एक ग्रुप खड़ा हुआ 8000 अफराद के मुश्किल में, उन्होंने कहा कि हमें कुछ नहीं चाहिए, अब ना हमारा अदब ये कि हम हुकूमत को खत्म करें, हमारा हदफ बस एक है, हमें जानते हैं, हमें अपनी जिंदगी से नफरत है। किस जिंदगी से नफरत है? उस मादा परस्त जिंदगी से नफरत है जिसने हुसैन को कुर्बान होते देखा और कुछ नहीं किया। इनको अपनी जिंदगी से नफरत होगी, कहा अब हमें शहादत से कम कुछ नहीं चाहिए। यानी अगर कोई उस वक्त उनसे कहता था कि तुम लोग गैरुल्लाह की जान को हुकूमत गिरा नहीं सकोगे, बहुत ताकतवर है, तो वो कहते कि हमें हुकूमत गिरानी नहीं, हमें सिर्फ लड़ना है और जान देनी है, क्योंकि हमें जिंदगी नहीं चाहिए। इब्राहिम बिन मालिक अशरफ उस जमाने में लश्कर की तैयारी के माहिर समझे जाते थे। उन्होंने इनको मुतकायद करने की कोशिश की कि कुछ वक्त सब्र करो, मुख्तार सकती मैदान में आने वाले हैं, मुख्तार सकती जमा होके हम इस हुकूमत का ज्यादा अच्छी बुनियादों पर मुकाबला कर पाएंगे। 4000 लोग कम हुए, 4000 लोग कम हुए, मुख्तार सकती से जाके मिल गए। बाकी 4000 लोगों ने कहा हमारे पास इंतजार की कोई गुंजाइश नहीं है, हमें जिंदगी नहीं चाहिए, हमें सिर्फ मौत चाहिए। इस वक्त जाके हमला किया एक जगह के ऊपर, 4000 शहीद हो गए, चंद सौ अफराद के कोई नहीं बचा, सब मारे। ये सैयद शहदा के शहादत का पहला शऊरी रद्द अमल था कि अब बुजदली से नफरत है, अब लालच से नफरत है। मुझे एहसास होता है जैसे अच्छा इनकी इनके वाक्य पर एक और तवज्जो है। कायम तवाबी जब शुरू हुआ उन्होंने हुकूमत के खिलाफ बगावत का ऐलान किया, सबसे पहले कर्बला में, सबसे पहले 4000 अफराद उठे कर्बला गए, कर्बला गए और सैयद शहदा की खबर में जाकर खूब मालूम किया, खूब गिरिया किया और कहा कि मौला हमने बेवफाई की थी, आज खून बहाकर अपनी वफा साबित करें। फिर वो जाकर वहां पर रहे थे। मैं कहूंगा इस वजह से जालिमों को खबर सैयद शहदा से नफरत, इस वजह से खबर से नफरत, और इस वजह से अहले बैत ने ताकीद की है कि लोग कब्र हुसैन पे जाते रहे। क्यों? तुम्हें यहां से शुजात का दर्शन मिलेगा, यहां से तुम्हारे खून में गर्मी पैदा होगा, तुम्हारे सामने जुल्म के सामने सर उठाने की ताकत है। ये सैयद शहदा की खबर मुकद्दस का असर, मैं उसका कह चुका हूं, ये वो असर है जो अजदारी का असली असर है, ये अजदारी का असली असर है। आजाद जज्बा को ठंडा करने के लिए नहीं है, आजाद जुल्म के खिलाफ जज्बा को भड़काने के लिए, कि लोगों को याद रहे कि सैयद शहदा ने जुल्म के खिलाफ कुर्बानी दी, तुम भी जुल्म के खिलाफ खड़ा हो। ये आजाद का सीधे बात है कि आजाद मुझे अल्लाह को याद दिलाए कि तुम्हारा मजलूम इमाम किस जुल्म में शहीद हो गया। कायम तक़वा की बेहतरीन मिसाल थी आजाद का, कि वो आजाद थी जिसने उसको जिंदा किया, लोगों को यह दिखाया कि कुछ लोगों के अंदर जमीर जागना शुरू हो गया। इनकी शहादत ने भी कई लोगों को जिंदा किया, मुख्तार सहाफी का काम आसान हो गया जाने तबी की शहादतों के बाद, लोगों की हिम्मतें बंद थी। अहले बैत अलैहिस्सलाम का पहला रद्द अमल क्या हुआ? अपने खून के जरिए माशरे को जिंदा करना पहला कानून। अब इसको हम कानून बना, जब कभी माशरे के अंदर बेहयाई फैल जाए, बेगैरती फैल जाए, लालच फैल जाए, बुजदली फैल जाए, तो सैयद शहदा के चंद आशिकों को अपना खून देना पड़ता है। ये हमेशा मकाम है। अगर इराक की सरजमीन में बुजदली बेहयाई बेगैरती फैली तो शहीद सदर ने खून दिया। शहीद सदर के शागिर्द उनके पास जाके कहते थे कि अबा आप शहीद हो जाएंगे, कौन कुछ नहीं होगा, और उनके शागिर्द ने एक दफा ज्यादा ने बताया कि खुद शहीद सदर ने कहा कि मैं जानता हूं मेरी शहादत के फौरन बाद कुछ नहीं होगा, लेकिन जिस तरह सैयद शहदा की शहादत के 2 साल बाद तब अभी उठते थे, मेरी शहादत के बाद भी लोग उठे थे, फौरन कुछ नहीं होगा। आज ये इराक की कौम शहीद सदर की शहादत होगी, उसके बाद मुख्तलिफ शहदा आते हैं। हमें احساس ہوتا ہے جیسے یہ وہ اثر تھا جو شہید علامہ حسین حسینی کی شہادت سے ہمیں ملنا تھا, ہمیں یہ اثر ملنا تھا کہ اس سوری قوم کے اندر ایک فرد شہادت دے اور اس شہادت کے بعد لوگوں کو شعور بدل دے. الحمدللہ کچھ نہ کچھ اس شعور میں سے نصیب ہوا. اگر شہید صدر کی شہادت کے 20 سال کے بعد سلطان حسین کا تخت ہوگا تو مجھے یقین ہے کہ شہید علامہ حسین حسینی کی شہادت کے بعد بھی یقیناً 20 سال گزرنے کے بعد اس قوم کے اندر شعور آنا شروع ہوگا, ان شاء اللہ مزید شعور نصیب ہوگا. درود محمد و آل محمد. یہ بھی ثابت کر دیا کہ وہ حق پر ہے, یہ بھی ثابت کر دیا کہ خدا ہے, اور یہ بھی ثابت کر دیا کہ کسی کے پاس کوئی ضرورت نہیں ہے, اگر ضرورت پڑے تو جان دے دینی چاہیے. اس کے بعد مختلف ظالموں کے حربوں کے مقابلے میں اہل بیت علیہ السلام مختلف طریقوں سے جواب دیتے رہے. ایک بات آپ کی خدمت میں عرض کروں, کبھی بھی اہل بیت علیہ السلام کا رویہ چند سالوں کے منصوبے میں نہیں تھا. کچھ دن پہلے کسی نے پوچھا اسٹریٹجک اسٹڈیز کے حوالے سے کیا کہہ سکتے ہیں کہ اہل بیت اسٹریٹجک پلانر تھے؟ کیا کہہ سکتے ہیں کہ اہل بیت اسٹریٹجک پلانر تھے؟ میں اس کے اندر آس کیا, میں نے کہا کہ جس دین کے پلانرس کے سامنے 72 آدمی رہ گئے تھے اور فرام اس کے ماننے والے اتنے کم رہ گئے تھے, جس کا خاندان شہید ہو گیا تھا, جس کے باقی خاندان کو اصیل بنایا گیا تھا, آج دنیا میں کوئی چپا نہیں ہے جہاں اس کا نام نہ لیا جاتا. یہ پلاننگ نہیں, یہ کام کیسے کیا؟ اگر منصوبہ بندی نہ کی ہوتی یہاں تک کیسے پہنچے؟ اصولاً دنیا کے اصولوں کے تحت اس فکر کو ختم ہو جانا چاہیے, اس فکر کو دفاع ہونا چاہیے. موضوع لگتا ہے کس منصوبے کے تحت میں نے اس کو زندہ کیا؟ میں نے کبھی تو 10-15 سال کے اوپر منصوبہ نہیں بنایا, میں نے بہت لمبی مدت کے اوپر منصوبہ بنایا. اگر آپ امیر مودی کی حیرت کے بعد غور کریں تو جگہ جگہ آپ کو نظر آئے گا امیر مودی صدیوں کی سوچ رہے ہیں, کیونکہ ہم 14 صدیوں کے فاصلے پر ہیں, اس لیے صدیاں کہہ رہے ہیں. اگر 1000 سال کے فاصلے پہ ہوتے تو آسانی سے 1000 سال کہتے, ہم محدود ہیں اس وقت. انہوں نے کم از کم ہم لوگوں کے حساب سے صدیوں میں سوچا, اور صدیوں میں سوچتے ہوئے منصوبہ بنا کر دیا کہ اب اس قوم کی بقا اس میں. انہوں نے اس بات کے اوپر غور نہیں کیا کہ اور دشمنوں نے اس کام کو کیا کہ انہوں نے فوری مفادات حاصل کیے, فوری مفادات دینے کی کوشش کی. میں نے خیر میں انتظار کیا تھا, شیطان اپنے اعلی کاروں کو بھی دھوکہ دیتا ہے, ان اعلی کاروں کو کیا دھوکہ دیتا ہے؟ فوری مفادات حاصل کر. تو یزید کو دھوکا دیا کہ تم اگر سید الشہداء کو مارو تو تمہارا فوری فائدہ ہوگا, جبکہ اگر یزید میں مختصر سی بھی اس طرح کی بصیرت ہوتی تو وہ جان لیتا کہ مار کے مجھے کوئی فائدہ نصیب نہیں ہوگا, میں تباہ ہو جاؤں گا. اہل بیت علیہ السلام ہمیشہ اپنے مارنے والوں کو بصیرت دیتے تھے. بصیرت کس بات کی دیتے تھے؟ کم مدت کے لیے فائدہ مند ہوگا, ہمیشہ لمبی مدت کے لیے کام ہوگا, ہمیشہ بہت لمبی مدت کے اوپر کام کرتے تھے. اب ہم کتنے ہزار کا لشکر ہوگا میرا بھی خیال 1000 کا لشکر ہے. جو مجھے اندازہ ہوتا ہے تھوڑا بہت, ہمارے پاس قابلیت کے ساتھ کوئی دلیل شاید نہیں ہے, چند 100 سے زیادہ ہرگز نہیں ہوں گے. 1000 کا لشکر قافلہ اسرا کے ساتھ نہیں تھا, چند 100 سے زیادہ نہیں ہوں گے. اب ایک جملہ سا, چند 100 شیعہ نہیں تھے جو جان کی بازی کھیل کر آزاد کرا لیتے؟ چند 100 سے زیادہ کا لشکر نہیں تھا جو قابل اسرا کو ایک شہر سے دوسرے شہر لے جا رہا تھا؟ اس کا ڈر کیوں ہے؟ कि चंद सौ लश्कर बनाता इन पे हमला करता और काफले उसरा कम से कम एक दिन के लिए आजाद कर देता। एक वाक्य नहीं है मेरे पास कि कूफा से लेकर शाम तक किसी ने इस काफले पर हमला करके एक दिन के लिए आजाद करा है। इस बात की निशानी, इस बात की निशानी के लिए उठे हो गए थे, खत्म हो गए थे, इन इलाकों में पानी भर गए थे, कुछ नहीं बचा। वो उस वक्त 1400 साल पहले जब उनमें कुछ नहीं था खुद के मुकाबले के लिए, अब आज का वक्त देखिए दुनिया के हर उस महास पे जिसके कुफर का कोई मुकाबला कर रहा है सब अली के मानने वाले हैं, सब अली के मानने वाले। आप गुनान का नमाज देखें, आप रात का नमाज देखें, आप दीनान का नमाज देखें, सबसे यूशादा के मानने वाले हैं, पासा पलट गया है। एक वो वक्त था जब वो अहले बैत को एक शहर से दूसरे शहर लेके जा रहे थे चंद सौ नहीं थे जो हमला करते। अब वो वक्त है कि कुफर मुंह छुपाते चल रहा है और नस्ल इस्लाम हर शहर के अंदर तैयार होता है। अब मौसम पलटा है, इस खातिर मैं अर्ज करता हूँ, मुझे लगता है वक्त बहुत नजदीक होना चाहिए, वक्त बहुत नजदीक होना चाहिए। 1400 साल में ये वक्त कभी नहीं आया था कि लश्कर इस्लाम इतनी ताकत के साथ कुफर को ललकारे और कुछ कुछ नहीं कर सकता। 30 साल हो गए ईरान को ललकारते हुए कि अगर तुम हिम्मत है तो हमला करो। आज तक किसी ऐसे हमले की जरूरत नहीं कर सका है अमेरिका, निजाम कुफर के अंदर ताकत नहीं है और जिस कुफर ने समझा था कि उसके अंदर ताकत है उसको मुट्ठी भर हिजबुल्लाह शरीर कर दिया था। इस सब कुछ दिखा रहा है, कोई दिखा रहा है कि अब वक्त नहीं है कि अहले बैत बाजार में जाएंगे, अब वक्त नहीं है। अब अगर नुमाइंदे अहले बैत आएगा तो उसकी इज्जत करो, अब उनकी इज्जत करो। वो वक्त गया जब इन्होंने बाजुओं में रस्सियां बांध दी, गर्दनों में रस्सियां बांध दी। मुझे नहीं मालूम अगर किसी बीडी के बालों पर एक साल रस्सी बंधी रही हो तो उसके निशान मिटते या नहीं मिटते। नहीं मालूम किसी बीडी के गले में अगर 6 साल के सिर में 7 बार रस्सी बंधी रही है, अब ये निशान कितने वर्षों में बाकी रहे होंगे। दर्ज कर चुका हूं आपकी रकत में कि जब सैयद सज्जाद को कफन दिया जा रहा था तो जंजीरों के निशान बाकी थे, वो निशान बाकी थे। एक बच्ची है जिसके बारे में नहीं मालूम निशान थे या नहीं थे, वो मोबाइल से लाभ नहीं कर रही। सैयद शहादत अहले बैत का तंसा थी लेकिन बीवियों का बाजारों में जाना तहम्मुल था। कुछ समझ में नहीं आता कि एक बच्ची अपने बाप के सर को गोद में लेकर वो ये क्या था। वो मजलूमा जब जिंदान के अंदर फरियाद करती है और खुशाही सर को भिजवा देता है तो बच्ची उस सर को गोद में लेती है, सर में से खामो और कुछ कहती है किसने तेरे बाप की सर को। فضل منا انك انت السميع العليم برحمتك يا رب.